आँसु कुडा लुक्न सक्दैन। परमेश्वर को हुन्? प्रिय मित्रहरू नमस्कार, म तमुलाई परमेश्वरको बारेमा केही कुरा भन्न लागेको छु। कृपया ध्यान दिएर सुनिदिया। मान्छेका आफ्नै विचार र सोचाइ अनुसार तिनीहरूले विभिन्न कुरा गर्न ईश्वर भनी जान्दछन्। तिनीहरूले साँचो परमेश्वर नचिनेको कारण पहिलादेखि नै यी कुराहरूलाई नै बुझ्दै आएका छन्। पवित्र बाइबल शास्त्रले हामीलाई साँचो परमेश्वरको बारेमा बताउँदछ। उनी मात्र एक साँचो परमेश्वर हुनुहुँदछन्। परमेश्वर सृष्टि भन्दा पहिले अर्थात अगाडिदेखि नै थिए। उनले नै सबै थोकलाई बनाएका हुन्। कनले पनि उनलाई बनाएका होइन। न त तिनको जन्म भएको हो, न त तिनी मर्ने नै हुन्। सबै कुरा कसरी बनाउनु पर्छ भनी परमेश्वरलाई थाहा छ। उनले घाम, जुन, ताराहरू र यस संसारमा भएका सबै कुराहरू बनाउनु भएका हुन्। हामीले सबै थोक बनाउने परमेश्वरलाई नपुजेर तिनीहरूले बनाउनु भएका कुरालाई पुज्नु हुँदैन। यो त हाम्रो भूल र मूर्खता हो। परमेश्वरले बनाउनु भएको कुरालाई पुज्नु त तिनीहरूको अपमान गर्नु हो। त्यसैले हामीले अरू थोकलाई होइन यी सबै थोक बनाउने परमेश्वरलाई पुज्नु पर्दछ। किनकि संसारमा भएका कुराहरू परमेश्वर होइन, उनी त आत्मा थिए। आत्मा कसा थिए, कसा देखिन्छन् भन्ने कुरा कसैले पनि कल्पना गर्न सक्दैन। त्यसैले मान्छेले आफ्ना हातले बनाएका मूर्तिद्वारा परमेश्वर त्यस्तै हुनुहुन्छ भन्ने दर्शाउन सक्दैन। यो त मान्छेको भ्रम मात्र हो। कुनै पनि आकृति वा फोटोले उनको साँची कुरालाई हामी भन्न सक्दैन। परमेश्वरले सबै हरेक कुरालाई हेरिरहन्छन्, किनकि उनी हामीहरू जस्तो निदानु हुन्न। एकदमै अध्ययारो ठाउँमा पनि उनले स्पष्ट गरी हेर्न सक्दछन्। हाम्रो जन्म र मृत्यु बारे उनलाई सबै थाहा छ। परमेश्वरले हाम्रो मन र हृदयमा भएका भावना र विचार पनि जान्दछन्। हामीले कुनै पनि कुरा उनबाट लुकाउन सक्दैन। उनबाट हामीले केही कुरा लुकाउन खोज्नु बेकारको प्रयास मात्र हो। उहाँ त सबै ठाउँमा उपस्थित हुँदछन्। त्यसैले उनलाई हामी भेटाउन हामी यताउता भौतारिनु पर्दैन, किनभने हामी पन उनले जहाँ ठाउँमा पनि भेट्न सक्दछन् र हाम्रो पुकारा सुन्न सक्दछन्। परमेश्वरले राम्रो कुरालाई माया गर्दछन्, तर खराब कुरालाई घृणा गर्दछन्। उनले कहिले पनि नराम्रा कुरा गर्दैन र नराम्रो बोल्दैन। परमेश्वर राम्रो र चोखो हुनुहुन्छ। परमेश्वरले सधैँ ठिक र पक्का काम मात्र गर्दछन्। उनले नराम्रो र खराब काम कहिले पनि गर्दैन र उनले यस्ता नराम्रा र खराब कामको घृणा गर्दछन्। तर जसले सफा र साँचो मनले उनलाई पुकार्छन्, उनले तिनीहरूको पुकारा सुन्दछन्। किनभने उहाँ कृपालु हुनुहुन्छ। उनी बोल्न र हिडुल गर्न नसके मूर्ति जस्ता हुनुहुन्न, तर उनी साँचो र शक्तिशाली हुनुहुन्छ। सबै मान्छेलाई परमेश्वरले माया गर्नुहुन्छ, चाहे नेपाली, चाहे तिब्बती या चाहे भुटानी। सबै जात र थरका मानिसहरूलाई उनले प्रेम गर्दछन्। छेत्री, बाहुन, नेवार, राई, लिम्बू, मगर साथै सबै मान्छेहरूलाई परमेश्वरले नै बनाउनु भएका हुन्। उनी यस संसारको सृष्टिकर्ता र रक्षक पनि हुनुहुन्छ। यसकारण हामी सबैलाई बनाउनु हुने परमेश्वर हामीबाट टाढा हुनुहुन्न र हामीले उनको वचन सुन्नु पर्दछ। उनले हाम्रो कामहरू हेरिरहेका छन् र हाम्रो खाँचो पनि जान्दछन्। उनले हाम्रो पत्र सुन्दछन् र त्यसको जवाफ पनि दिँदछन्। साथै हामीले गरेका राम्रो कामको पुरस्कार पनि दिदछन्। उहाँ नै यस संसारका मालिक हुनुहुँदछन् जो शक्तिशाली हुनुहुँदछन्। हामीहरू उनका सृष्टि हौं, उहाँका प्रजा हौं, जसलाई उनले वास्ता गर्दछन्। यसकारण हामी उनकै हौं। हाम्रो कर्तव्य चाहिँ उनलाई माया गर्नु, उनको कुराहरू सुन्नु र उनको आज्ञा मान्नु हो। परमेश्वर सबैभन्दा शक्तिशाली छन्। उनले संसारका हरेक थोकमाथि शासन गर्दछन्। उनसँग कि मान्छेको मनलाई परिवर्तन गर्ने शक्ति पनि उनसँग छ। जीवनमा केही आशा नै नभएको मान्छेलाई पनि नयाँ आशा र जीवन दिने शक्ति र सामर्थ्य केवल उनमा छ। मान्छेलाई मृत्यु र नरकबाट बचाउन सक्ने शक्ति उनमा मात्रै छ। यदि कुनै मान्छेले उनमा साँचो भरोसा राख्दछ भने त्यस मान्छेलाई शैतानका दुष्ट कुरा र जोखिमबाट उनले बचाउँछन्। सबै मान्छेहरू जति सक्दो राम्रो भएको उनी चाहँदछन् र यस्तो असलपना प्राप्त गर्ने शक्ति पनि उनले नै हामीलाई दिनुहुन्छ। उनले नै मान्छेलाई कहिल्यै नमर्ने जीवन दिदछन्। सृष्टि र पतन। धेरै पहिला यी पहाडहरूमा रुखहरू थिएन। यहाँ कुनै जनावरहरू बस्दैन थिया। नदीहरूमा पानी बग्दैन थियो। परमेश्वरले यी सबै थोक बनाउनु भयो। उनले जसरी चाहनु भयो सोही अनुसार बनाउनु भयो। उनले भन्नुभयो उज्यालो होस् र उज्यालो भयो। त्यसपछि उनले भन्नुभयो नदी र तालहरू हुन् र सुक्खा जमिन हो। तुरन्तै त्यस्तै नै भयो। त्यसपछि उनले भन्नुभयो हरिया घाँस रुखहरू तथा बोटहरू पलाउन् अनि त्यस्तै नै भयो र त्यहाँ फलफुलका रुखहरू सातपाते इत्यादि बढी ठुला हुन लागे। त्यस्तै गरी परमेश्वरले चराचुरुङ्गी माछा तथा जनावरहरू बनाउनु भयो। संसारमा भएका सबै कुराहरू परमेश्वरको एकै बोलीले सृष्टि भए। उनले मान्छेलाई पनि बनाएका हुन्। तर पहिला उनले पुरुष मात्र बनाउनु भएछ। जयको नाम आदम थियो। पछि उनले आदम कन गहिरो निदमा हाल्नुभयो। जब आदम मस्त निदमा थिया तब परमेश्वरले तिनको करङ मध्ये एक करङ निकालेर पहिलो महिला बनाउनु भयो। परमेश्वरले ती महिला आदम कन सहायताको रूपमा दिनुभयो। आदमले तिनलाई हब्बा भने। तब परमेश्वरले आदम कन सबै प्रकारको फल फूल भएको राम्रो ठाउँमा राखे। उनले आदमलाई भन्नुभएछ तिमीले यहाँ भएका सबै रुखका फल खान सक्दछौ तर बाढीको बीचको भएको रुखको फल नखानु। तर एक दिन शैतान सर्पको रूपमा बाढीमा आयो र त्यसले हवालाई भन्यो परमेश्वरले नखानु भनेको त्यो फल खानु राम्रो हुन्छ। अब्बाले शैतानको कुरा सुन्यो र शैतान ठिक हो भनी सोच्यो। ऊ फलमा पर्यो। उसले त्यो फल खाए र आदमलाई पनि दिए। उनले पनि त्यो फल खायो छ। तब तिनीहरूले बगैँचामा परमेश्वरको आवाज सुने अनि तिनीहरूले भय मानेर लुके। परमेश्वरले भन्नुभएछ आदम त कहाँ छै। आदमले जवाफ दियो प्रभु म त लुकिरहेको छु किनकि मलाई तमुसँग डर लागेको छ। परमेश्वरले सोध्नुभयो मैले नखानु भनेको रुखको फल तैले खाएस। आदमले जवाफ दियो यस स्त्रीले मलाई त्यो फल दिन र मैले त्यो फल खाए। परमेश्वरले हवालाई भन्नुभयो तैले मेरो आज्ञा नमानेको कारण म तेरो सुत्केरी वेदना अझ बढाइदिनेछु।
र त सधैँ तेरो श्रीमानको अधीनमा हुनेछस्। अनि परमेश्वरले आदमलाई भन्नुभयो, तैले मेरो आज्ञा नमानेको कारण भूमिले तेरो लागि धेरै मात्रामा उब्जनी दिने छैन, त्यसले काँडा र फ्युटीहरू उमार्ने छै, तैले कडा मेहनत गर्ने छै, अन्तमा त मर्ने छै, र मैले जे बाटा तँलाई बनाए त्यही माटोमा नै त फर्कने छस्। त मेरो नजिकको साथी हुने छैन, यो तेरो लागि दण्ड हुनेछ। त्यसपछि परमेश्वरले आदम र हव्वालाई त्यस ठाउँबाट निकालिदियो, उनले तिनीहरूलाई त्यहाँ बस्न अनुमति दिनु भएन। तिनीहरूले आफ्नो लागि उब्जनी गर्न जमिन खोज्नु पर्यो। तिनीहरूको जीवन कष्टकर भयो, परमेश्वर पनि तिनीहरूदेखि टाढा रहनुभयो। तिनीहरूले हामी मर्दैछौ भनी थाहा पाए। साथीहरू, हामी पनि आदम र हव्वा जस्तै छौ, हामीले परमेश्वरका वचन उल्लङ्घन गरेका छौ। परमेश्वरलाई दुखी बनाउने अरू मस्तै कुराहरू हामी साथ छन्, जसको कारण हामी दण्डका योग्यता छौ। आदम र हव्वाको दण्ड हाम्रो लागि पनि छ, तर परमेश्वरले हामीलाई माया गर्दछन् र उहाँले हामीलाई बचाउन चाहदछन्। परमेश्वरले आफ्नो छोरा यीशुलाई यस संसारमा हाम्रो लागि पठाएका छन्, हाम्रो लागि फेरि परमेश्वर कहाँ फर्कने बाटो तयार गर्न हाम्रो नराम्रो कामका लागि उहाँ मरेका हुन्, उहाँ फेरि जिउँदा भएका हुन्। हामीले पाउनु पर्ने दण्ड तिनीहरूले पाउनुभयो, जसको कारण अब हामीले दुःख पाउनु पर्दैन। यदि हामी यीशुमा विश्वास गर्दछौ भने परमेश्वरले हामीलाई अपनाउँदछन्। तमी परमेश्वरसँग कुरा गर्न सक्दछौ। तम्मा सहायताको लागि यीशुलाई यो संसारमा पठाउनु भएकोमा उनलाई धन्यवाद दिन सक्दछौ।
परमेश्वरले आदम र हव्वालाई अदनको बारीबाट निकालिदिनु भएपछि तिनीहरूका दुई छोरा भए। आदम र हव्वालाई भए तिनीहरूका दुई छोराहरूले पनि परमेश्वरको आज्ञा पालन गरेनन्। एक दिन दुई भाइको बीचमा झगडा हुँदा जेठा राईले भाइलाई मार्यो। आदम र हव्वाका अरू पनि छोरा छोरी थिए, जसबाट पछि गएर पृथ्वीमा धेरै मान्छेहरू भए। तर यी सबै मानिसहरू अति नै दुष्ट थिए। तिनीहरू एक अर्काको विरुद्धमा दुष्ट काम गर्थे र परमेश्वरको आज्ञाको अवहेलना गर्दथे। परमेश्वरले मानिसहरूका विचारहरू पनि भ्रष्ट हुँदै गइरहेको देख्नु भयो। यसै कारण मान्छेलाई बनाउनु भएकोमा उहाँलाई धेरै दुःख लाग्यो अनि दुखी हुनुभयो। त्यसैले उनले आफैले सृष्टि गर्नुभएका मानिसहरूलाई नष्ट गर्ने फैसला गर्नुभयो। उनले भन्नुभयो, मैले सृष्टि गरेका मान्छेलाई अब म पृथ्वीबाट खतम पार्नेछु। आफूले भनेको कुरा गर्न परमेश्वर सक्दछ। यसो भए पनि त्यहाँ एकजना मान्छे थिए जोसँग परमेश्वर खुसी थिए। त्यस व्यक्तिको नाम नुह थियो। उनी एउटा धर्मी र परमेश्वरको आज्ञा पालन गर्ने मान्छे थिए। उनको स्वभाव त्यस बेलाका अरू मान्छेहरू भन्दा फरक थिए। नुह अरू भन्दा फरकै थिए, किनकि उनी परमेश्वरमा विश्वास राख्दथे र उहाँका आज्ञाहरूको पालन गर्दथे। परमेश्वरले नुहलाई भन्नुभयो, म मान्छेलाई नाश गर्न गइरहेको छु, किनकि तिनीहरूको कारण नै यस संसार दुष्टले भरिएको छ। निश्चय नै म मान्छे र यस संसारलाई नाश गर्न गइरहेको छु। यसै कारण तैले आफ्ना लागि एउटा जहाज बना, म यस संसारमा भएका प्राणीलाई नाश गर्न एउटा ठूलो जल प्रलय ल्याउनेछु। तर म तँलाई र तेरो परिवारलाई राम्रोसँग राख्नेछु। परमेश्वरले नुहलाई भन्नुभयो, तैले पृथ्वीमा भएका सबै पशु पक्षीहरू मध्येबाट भाले पोथी गरी एक एक जोडी जहाज भित्र राख्नु। उहाँले परमेश्वरले भन्नुभएका कुरामा विश्वास गरे र उहाँले दिनुभएका आज्ञाहरूको पालन गरे। त्यसपछि उहाँले एउटा ठुलो जहाज बनाए। आफ्नो सबै परिवारलाई भेला गरेपछि तिनीहरू सबै जहाजभित्र पसे। त्यसपछि परमेश्वरले सृष्टिमा भएका सबै पशु प्राणीहरू मध्येबाट भाले पोथी गरी एक एक जोडीलाई जहाजभित्र ल्याउनु भयो। तिनीहरू सबै जहाजभित्र आइसकेपछि परमेश्वरले जहाजको ढोका बन्द गरिदिनु भयो। अनि पानी पर्न सुरु भयो। चालिस दिनसम्म लगातार मुसलधारे पानी पर्यो। पृथ्वीमा पानी बढेर आयो र जहाजलाई माथि माथि लियो। पानी लगातार परिरह्यो र परमेश्वरका कुरामा विश्वास नराख्ने र उहाँको आज्ञा नमान्ने सबै दुष्ट मान्छेलाई उहाँले नाश गर्नुभयो। आदम र हब्बाले चाहिँ परमेश्वरको आज्ञा पालन नगरेको हुनाले तिनीहरू नाश भए। परमेश्वरले भन्नुभए चाहिँ पृथ्वी पानी नै पानीले भरियो। नुह र उनको परिवार साथै जहाजमा भएका पशु प्राणी बाहेक अरू सबै मान्छे र जीव जन्तुहरू त्यो ठुलो जल प्रलयमा डुबेर नाश भए। परमेश्वरले भन्नुभएका कुराहरूमा विश्वास गर्नेहरू र उहाँको आज्ञा पालन गर्नेहरू जति मात्र बचाइए। 40 दिनपछि पानी पर्न रोकियो। तर पृथ्वीको सतह भने अर्को एक वर्षसम्म पानीले भरि नै रह्यो। त्यति बेलसम्म नुह र उनको परिवारले जहाजमा ल्याएका खाना खाँदै बसे। पानी बिस्तारै सुक्दै गयो र जहाज एउटा सुक्खा ठाउँमा गएर अडियो। नुह उसको परिवार र साथमा भएका पशु प्राणीहरूलाई परमेश्वरले सुरक्षित राख्नुभयो। तिनीहरू सबै जहाजबाट बाहिर निस्के। परमेश्वरले आफू र आफ्नो परिवारलाई बचाउनु भएको कारण नुह परमेश्वर प्रति धेरै धन्यवादी भए। यो साँचो कथा धेरै वर्ष अघि घटेको भए तापनि परमेश्वर आज पनि ठिक उस्तै हुनुहुन्छ। परमेश्वरले पाप र दुष्ट कुराहरूलाई आज पनि घृणा गर्दछन्। जब मान्छेले आफ्नो मनमा खराब विचार ल्याउँछ त्यसले परमेश्वरको मनलाई चोट पुर्याउँछ। परमेश्वरको आज्ञा नमान्ने प्रत्येकको एक दिन न्याय हुन्छ। परमेश्वरले आज नुहालाई चाहिँ हामीहरू सबैलाई त्यस न्यायबाट बाँच्नको निम्ति एउटा उपाय दिनु भएको छ। यो निश्चित छ कि उहाँको त्यस उपायलाई अस्वीकार गर्ने प्रत्येकको न्याय हुन्छ।
यसुलाई हेर। मित्रहरू कृपया ध्यान दिएर सुन, म तमुलाई एउटा छक्क लाग्दो तर साँचो कथा भन्दछु। धेरै समय अघि एक रात केही गोठालाहरूले आफ्नो भेडाहरूको बगाललाई हेरचाह गरिरहेका थिए। अचानक आकाशमा एकदम उज्यालो ज्योति चम्क्यो। त्यसै बेला परमेश्वरका स्वर्गदूतहरू देखा परेर तिनलाई भने, नडराओ तर आनन्द गर। मान्छेहरूका लागि एकजना उद्धारकर्ता आज जन्मनु भएका छन्। यो देखिएको तारा उहाँको जन्मको चिन्ह हो।
उहाँ चाहिँ अहिले दूतमा हुनुहुन्छ। तब परमेश्वरका अन्य धेरै सदूतहरूले एकैसाथमा परमेश्वरको प्रशंसा गर्दै भने, यस संसारमा शान्ति आओस्। तब तीन गोठालाहरूले आफ्ना भेडाहरू छाडिकन बेथलेहेम गाउँमा फलाहालिकन गए। त्यहाँ उनीहरूले परमेश्वरको छोरा यीशुलाई गाईको दुधमा फेला पारेछ। एउटी कन्याको गर्भबाट यीशुको जन्म भएको देखेर उनीहरू छक्क परेछन्। उनीहरूले भने, सत्यानुसारकर्ता आएका छन्। जब यीशु ठुलो हुनुभयो, उहाँले राम्रा राम्रा कामहरू गर्नुभयो। बिमारीलाई निक बनाउनुभयो, आँखा नदेख्ने काम आँखा देख्न सक्ने बनाउनुभयो, यहाँसम्म कि मरेकालाई पनि जिउँदा पारिदिनुभयो। एकपल्ट एउटा आँखा नदेख्ने मान्छे बाटोको धारामा बसेर भिख मागिराखेको थियो। त्यहाँ आउने जाने मान्छेहरूबाट यसो त्यही बाटो भएर आउँदा थिए भन्ने उसले थाहा पाएछ। तब उसले कराएर भन्यो, यसु यसु ममाथि दया गर्नुहोस्, ममाथि दया गर्नुहोस्। तर भिडमा भएका मान्छेले उसलाई चुपचाप भनेर भनेछ। तर यीशुले त्यस मान्छेको आवाजलाई सुन्नुभयो र भन्नुभयो, तिमीलाई के चाहिने हो? यस आँखा नदेख्ने मानिसले भन्यो, मलाई हेर्न सक्ने बनाइदिनुहोस् प्रभु। तब यीशुले भन्नुभयो, तिमीले विश्वास गरेको कारणले तिमीले हेर्न सक्ने छौ। तब त्यस आँखा नदेख्ने मानिसले तुरुन्तै देख्न थाल्यो र खुसी हुँदै यीशुको पछि पछि लाग्यो। धेरै मानिसहरू यीशुका पछि पछि लागे। उनले आफ्ना चेलाहरूलाई भन्नुभयो कि दुष्ट मान्छेहरूको हातबाट उनी मारिनेछन् र मरेका तीन दिनपछि फेरि जिउँदा हुनेछन्। तर उनका चेलाहरूले यो कुरामा विश्वास गरेनन्। त्यसपछि एक रात दुष्ट मान्छेको हातबाट उनलाई समाउन लगायो, उहाँलाई अदालतमा ल्यायो र अति नराम्रो तरिकाले उनलाई सोधपुछ गरेछ। मान्छेहरूले उनको खुब खिसी गरे, सिपाहीहरूले उहाँलाई कोर्लाले हाने, अनि कतिले त उनलाई ठुके पनि। उनले कुनै पाप नगरेको भए पनि एउटा अपराधीले चाहिँ सजाय भोग्नु पर्यो। हात गोटामा किरा ठोकी उनलाई क्रुसमा झुन्ड्यायो। तब यस्तै कष्टपूर्वक तरिकाले यीशुको मृत्यु भयो। सबै मान्छेहरूको पापको बोझ परमेश्वरले पापी नभएको यीशुमाथि खनिदिए। हाम्रो पापको दण्ड सहेर यीशु हाम्रो सट्टामा मर्नुभएछ। आफ्नो रगत बगाएर यीशुले हाम्रो सबै पापको मोल तिरिदिनुभयो। तर सुन साथीहरू, तीन दिनमा यीशु मरेकाबाट जिउँदा भएर उठे। धेरै मान्छेले उनलाई देखे र उहाँसँग खाना पनि खाए। 40 दिनपछि उनी विजयपूर्वक स्वर्गमा जानुभयो। साथीहरू, हो यीशु मात्र संसारको उद्धारकर्ता हुनुहुन्छ। कन्याको कोखको जन्म, आफ्नो पापरहित जीवन र पुरुषको आफ्नो मृत्युबाट नै यीशुले यो कुरालाई पक्का गर्नुभएको छ। आफ्नो पुनरुत्थानद्वारा उहाँले झन् ठुलो प्रमाण दिनुभएको छ। धेरै ठुला ठुला धार्मिक गुरुहरू आज पनि आफ्नै सिहान भित्र छन्। तर यीशुलाई मृत्युले पनि आफ्नो वशमा राख्न सकेन, किनभने उहाँ त परमेश्वर हुनुहुन्छ। आफ्नो पवित्र आत्माद्वारा नै यीशु यस संसारमा आज पनि हुनुहुन्छ। यीशुले तपाईँहरूलाई बचाउन सक्दछन्। आजदेखि नै आफ्नो पापबाट फर्कनुहोस्। आफ्नो एकमात्र उद्धारकर्ता भनी यीशुलाई पुकार। उन तमुलाई सबै पापहरूबाट शुद्ध पार्दछन्। तपाईँलाई मद्दत गर्न उनको पवित्र आत्मा तम्रो हृदयमा आउँदछन् र तमुलाई प्रलोभन पाप र डरबाट बस्ने शक्ति दिनेछन्। तम्रो मृत्यु हुँदा यीशुले तमुलाई सुरक्षा साथ स्वर्गमा लिनेछन्।
परमेश्वरको भय मान्नुहोस्।
खाँदै छौ त घरमा केही विशेष छ कि क्या हो
के विशेष हुन्थ्यो नि कान्छ भाइ भूतप्रेतले गर्दा मेरो कान्छ छोरो बिरामी भएको छ भूतप्रेतलाई खुसी पारे छोरो निको हुन्छ कि भन्ने आशाले यो कालो भाले चरण लागेको नि कान्छा भाइ
तर धने भाइ यसरी कहिलेसम्म चल्छ अहिले कान्छा छोराको लागि कालो भाले चलाउँछौ भोलि फेरि घरका अरू पनि बिरामी हुन्न अनि पालै पालो के गराउने यसरी पनि के साथी होला त
के गर्नु कान्छा भाइ अरू उपाय पनि त के आसिन
के तिमीलाई थाहा छैन धने भाइ एकजना हुनुहुन्छ नि उहाँको शक्ति सबै किसिमका भूत प्रेत र दुष्ट आत्माहरूका भन्दा धेरै ठुलो छ उहाँ एकदम भलो र दयालु हुनुहुन्छ उहाँले नै आकाश सूर्य चन्द्र तारागण र यस संसारमा भएका सबै थोक बनाउनु भएको सबै रोग वृक्षहरू बिमारहरू मान्छेहरू साथै स्वर्गदूतहरू उहाँले नै बनाउनु भएको उहाँ परमेश्वर हुनुहुन्छ
तर कान्छा भाइ यी भूत प्रेतहरूलाई मारेन भने त यिनीहरूले मारिहाल्छन् नि गाउँ घरमा कतिजना निस्किया छन् यिनीहरूले
यदि हामी परमेश्वरतिर लाग्दछौ भने ती दुष्ट आत्माहरूले हामीलाई केही नोक्सान पुर्याउन सक्दैन धने भाइ यस कारण हामीले केवल परमेश्वरको मात्र आज्ञा मान्नु पर्दछ
तर कान्छा भाइ परमेश्वर त टाढा छन् र उनले मेरो वर्तमान समस्याको बारे केही पनि जान्दैन तर यी दुष्ट आत्माहरू र तिनीहरूका राजा शैतान त सधैँ हामीहरूको वरिपरि नै झर्दछन्
धने भाइ त्यो कुरो यस्तो होइन परमेश्वर हामीदेखि टाढा हुनुहुन्न परमेश्वर त जुनै ठाउँमा पनि उपस्थित हुँदछन् उहाँ अहिले यस ठाउँमा पनि उपस्थित छन् तम्रा सबै दुःख कष्टहरू डरहरू पाप बारे उहाँलाई सबै नै थाहा छ त्यसैले त उहाँले आफ्नो छोरालाई यस संसारमा पठाउनु भएको छ उहाँको नाम यीशु ख्रीष्ट हो उहाँ मान्छे भएर यस संसारमा आउनुभयो र हामीहरूले जस्तै भोक तीर्खा र दुःख कष्टहरूको अनुभव गर्नुभयो उहाँले कुनै पाप नगरे तापनि तिमीले हामीले जस्तै दुःख कष्टको अनुभव गर्नुभयो मान्छेहरूले उहाँलाई परमेश्वरका छोरा हुन् भन्ने कुरामा विश्वास गरेनन् त्यसैले उहाँले धेरै कष्टहरू सहनु पर्यो र अन्तमा सबै मान्छेहरूका पापको लागि मर्नुभयो उहाँ तिम्रो पापको लागि पनि मर्नुभयो धने भाइ जब यसो मर्नुभएको थियो त्यस बेला शैतानले यसोलाई हराउन सफल भए भन्ने कुराहरू सोचेको थियो तर तिन दिनपछि यसो मरेकाबाट गौरी उठ्नुभयो र शैतान र त्यसका सबै दुष्ट आत्माहरूमाथि विजय हुनुभयो शैतान र दुष्ट आत्माहरू भन्दा यसो धेरै शक्तिशाली रहेकोले हामीहरू त्यस्ता दुष्ट आत्माहरूदेखि डराउनु त हाम्रो ठुलो गल्ती हो त्यसकारण हामीहरूले यसलाई मात्र पुग्नु पर्दछ
कान्छा भाइ परमेश्वर दयालु हुनुहुन्छ भनी भन्नुभयो त्यसो भएर हामीहरू उनीसँग डराउनु पर्दैन होला नि होइन त
परमेश्वर दयालु हुनुहुन्छ भन्ने कुरा साँचो हो धने भाइ तर यो कुरा पनि साँचो हो कि शैतानको दुष्ट कामको विरुद्धमा परमेश्वर एकदम रिसाउनुहुन्छ पापी स्वभावको विरुद्धमा परमेश्वर रिसाउनुहुन्छ झुटा बोल्ने स्वर्ने हिस गर्ने घमण्ड गर्ने लोभ गर्ने अर्कालाई मार्ने र अरू खराब कुराहरूलाई उनले मन पराउनु हुँदैन मान्छेहरू जसले आफ्ना खराब कामहरू छाड्दैनन् तिनीहरूले नरकको आगोको ज्वालामा आफ्ना पापको दण्ड पाउनेछन् त्यसरी नै परमेश्वरले एक दिन सबै दुष्ट आत्माहरूलाई नरकमा फालिदिनुहुनेछ ज जसले त्यस्ता दुष्ट आत्माहरूलाई पुज्दछन् तिनीहरू पनि दुष्ट आत्माहरू सँगसँगै नरकमा जानेछन् यदि हामीले परमेश्वरका छोरा यीशुलाई ग्रहण गरेनौ भने परमेश्वरले हामीलाई पनि नरकमा फालिदिनुहुनेछ
नरक नरक भनेको के हो कान्छा भाइ
नरक भनेको आगोको ज्वाला भएको ठाउँ हो धने भाइ जहाँ धेरै दुःख हुन्छ त्यस ठाउँमा पुगेपछि कुनै पनि मान्छे त्यस ठाउँबाट फेरि उम्केर आउन सक्दैन
ओहो निकै भइलाग्दो कुरो पो रहेछ त अनि हामीले परमेश्वरको भय मान्ने हो भने कस्तो जीवन जिउनु पर्छ होला कान्छा भाइ नरकबाट बाँच्न के गर्नु पर्छ कुन
हात्तिनु पर्दैन धने भाइ म तमुलाई बुझाइहाल्छु नि परमेश्वरको डर मान्नु भनेको परमेश्वरको आज्ञा पालन गर्नु हो उहाँको आज्ञा पालन गर्नेले शैतानको बाटोमा हिँड्न छोड्नु पर्दछ
शैतानबाट आउने सबै प्रकारको पाप, लोभ, लालसा, खराब विचार आदि सबै कुरालाई त्यागेर उहाँमा नै साँचो भरोसा राख्नु पर्दछ। त्यसपछि उहाँले नै हामीलाई हाम्रो जीवनमा अघि अघि डोर्याउनुहुन्छ।
ओहो, परमेश्वरको भय मान्नु त राम्रो पो रहेछ। आखिर राम्रै भलाइको लागि त रहेछ नि, होइन त कान्छालाई? उनको भय मानेपछि त शैतानको डर र त्रास भागेर जानु रहेछ, होइन त कान्छो भाइ?
ठिक भन्यो तौले धन्य भाइ। म पनि त पहिले भूत प्रेतदेखि डराउँदो थिएँ, तर एक दिन मैले आफ्नो सम्पूर्ण भरोसा यीशु ख्रीष्टमा राखेर उनलाई ग्रहण गरेको छु। त्यसपछि उनले मेरा सबै पापहरूलाई क्षमा गरिदिया। मैले दुष्ट कामहरू गर्न छाडे। त्यसपछि भूत प्रेतको भय पनि हरायो। प्रत्येक दिन परमेश्वरले मलाई जे भन्दछन् म त्यसै कुरा गर्न चाहँदछु। मेरा कुनै कामद्वारा यीशु खुसी हुँदछन् कि भन्ने डर छ। उहाँले मलाई अति माया गर्दछन् र म पनि उनलाई माया गर्दछु। के यीशु गर्न आफ्नो मुक्ति दाता भनेर ग्रहण गर्न चाहँदा छ धन्य भाइ?
हुन्छ नि कान्छो भाइ, हुन्छ। म यीशुलाई आफ्नो मुक्ति दाता भनेर आजबाट नै ग्रहण गर्दो भए अनि साँचो परमेश्वरको बारेमा परिवारलाई पनि भन्दो भए उनीहरू सबैले पनि त शैतानको डरबाट छुटकारा पाएर साँचो परमेश्वरको भय मान्नु पर्यो नि, होइन त कान्छो भाइ? अब म तिनमा नै विश्वास गर्ने हौ र तिनको बाटोमा हट्ने हौ। कान्छो भाइ, आज तपाईँले मलाई ठुलो उठ्लाउनु भयो। भूतप्रेत भन्दा शक्तिशाली साँचो परमेश्वरको कुरा बताइदिनु भयो अनि वर्षौंदेखिको समस्या र भूतप्रेतको डरबाट छुटकारा पाउने उपाय भनिदिया। त्यसको लागि तपाईँलाई झिकै झिकै धन्यवाद कान्छो भाइ।
गिरासेनस यहाँ यीशुको जीवनमा आधारित एक साँचो घटना उल्लेख छ। यो यीशुको जीवनमा भएको अर्को एउटा साँचो घटना हो। यीशु र उनका सेवाहरू एउटा सानो डुङ्गामा गेरासेनसको ठाउँमा गया। यीशु डुङ्गाबाट ओर्लन लाग्दा भूत आत्मा लागेको एउटा मान्छेले उनलाई देख्यो। त्यो मान्छे घरमा बस्दैन थियो, तर मान्छेहरू पोल्ने ठाउँतिर बस्थ्यो। त्यसले कुनै कपडा लाउँदैन थियो र एकदमै जङ्गली थियो। गाउँका मान्छेहरू ऊ कहाँ जान डराउँथे। केही मान्छेहरूले उसको हात र खुट्टामा चाङ्लाले बाँधेर राख्ने कोसिस गरेका थिए, तर उसले त्यो चुङ्गाली दिन्थ्यो। कसैले उसलाई छोप्न सक्दैन थिए। दिन रात सधैँभरि ऊ डर लाग्दो आवाज निकालेर छुने, ढुङ्गाले आफैले हान्ने र काट्ने गर्थे। त्यो मान्छे शैतान भूत आत्माबाट चलाइएको थियो। यीशु त्यस मान्छेलाई सहायता गर्न आउनुभयो। जब त्यो मान्छेले यीशुलाई टाढाबाट आएको हेरे, तब त्यो फलाल्दै गयो र यीशुको अगाडि घुँडा टेकेर निहुर्यो। यीशुले त्यस मान्छेमा भएको भूत आत्मा निकाल्न लाग्दा ती भूतात्माहरू ठुलो स्वरमा कराए, तमुले हामीलाई के गर्न लागेका छौ? हामी तमुलाई राख्दा छौ। तमी यीशु परमेश्वरका छोरा हुनुहुन्छ। हामीलाई अहिले नरकमा पठाउने छैन भने परमेश्वरको खातिर प्रतिज्ञा गरिदेऊ। यीशुले त्यो भूतात्मालाई सोध्नु भयो, तेरो नाम के हो? तिनले जवाब दियो, फौज, जसको अर्थ धेरै छ। त्यसपछि यीशुले ती सबै भूत आत्माहरूलाई त्यस मान्छेबाट निस्केर जाने आज्ञा दिनुभयो। तिनीहरू नजिकैको सुँगुरको ठुलो बगरमा पसे। सुँगुरहरू तुरुन्तै डाँडामा गए र तालमा खाल हाले र डुलेर मरे। त्यसपछि त्यो मान्छे बसेर यसोसम्म बसी कुराकानी गर्न लाग्यो। उसले लुगा लगायो र उसका विचारहरू सोझा देखिँदा थिए। त्यसपछि यसो जानलाई डुङ्गामा फर्कनु भयो त्यस मान्छेले यीशुलाई अनुरोध गर्यो, मुगन पनि त साथ जान दिनुहोस्। तर यीशुले अनुमति दिनु भएन। उहाँले भन्नुभयो, तिमी फर्केर आफ्ना मान्छेहरू कहाँ जाऊ र परमेश्वरले तिम्रो लागि के गर्नुभयो भने उनीहरूलाई बताओ। उहाँले तिमीमाथि कति दया देखाउनु भयो भने बताओ। त्यो मान्छे आफ्नो ठाउँमा फर्क्यो। त्यहाँ 10 गाउँहरू थिए र त्यस मान्छेले सबैलाई यसले उसको लागि गर्नुभएको कुरा भने। मान्छेहरूले ध्यान दिएर सुने र धेरै नै अचम्म माने। हाम्रो देशमा पनि मस्तै दुष्ट आत्माहरू छन्। शैतान एक विष लाग्ने सर्प जस्तै हो, जसले तपाईँलाई नोक्सान गर्न मौका छोपेर बसेको हुन्छ। यीशु शैतानले गर्न चाहेको कुरालाई नाश गर्न यस संसारमा आउनु भएको छ। यद्यपि यस संसारमा मस्त दुष्ट आत्माहरू छन्, तर यीशु तिम्रो साथ डराउँदैन। यीशु शक्तिशाली छन्। शैतानको कामबाट हामीलाई छुटाउन उहाँ आउनुभयो। यीशु को हुन् भने ती दुष्ट आत्माहरूले चिन्दछन् र तिमीहरू उनीसँग भइमान्दछन्। तिमीहरू जान्दछन् यीशुले त्यसका गर्न नाश गर्दछन्। शैतान र त्यसका सहायकहरू यीशुसँग भइमान्दछन्। तिमीले शैतान र दुष्ट आत्माको बाटो छोड्नै पर्छ। यीशुको सहायता माग्नुहोस्। यीशुले शैतान र त्यसका कामहरूलाई विफल पारेका छन्। प्रार्थना गर, तिम्रो पाप हटाइदिनको लागि यीशुकोमा भन्नुहोस्। तपाईँलाई शैतानबाट बचाउन उनीसित शक्ति छ। उहाँले तपाईँलाई आफ्नो छोरा वा छोरी बनाउनु हुनेछ। यदि तपाईँले उहाँमाथि विश्वास राख्नुभयो भने उहाँले तिमीलाई कहिल्यै छोड्नु हुने छैन।
सत्य परमेश्वर,
मित्र, आज म तपाईलाई एक सत्य साँचो परमेश्वरको बारेमा भन्दछु। कृपया ध्यान दिएर सुन्नुहोस्। पवित्र बाइबल शास्त्रमा लेखिएको छ, आदिमा वचन थियो र वचन परमेश्वर हुनुहुँदो थियो। सृष्टिका सबै कुराहरू उनले नै बनाउनु भएका हुन्। त्यसकारण सबै थोक बनाउनु हुने सृष्टिकर्ता नै हामीले पूजा आराधना भक्ति भजन र सेवा गर्नु पर्ने परमेश्वर हुनुहुन्छ। हामीले आफ्ना हातले बनाएका मूर्ति देवी देवतालाई होइन, तर हामीलाई बनाउने परमेश्वरलाई पुज्नु पर्दछ। पवित्र बाइबल शास्त्रमा लेखिएको छ, त्यही परमेश्वर मान्छेको रूप लिएर यस संसारमा आउनुभयो, जो येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्टले 5 रोटी र 2 माछाबाट 5,000 मान्छेलाई खुवाएका थिए। उहाँले आधालाई आँखाको ज्योति, लङ्गडालाई हिँड्ने तागत, बहिरालाई सुन्ने शक्ति दिनुभएर र मरेकालाई जीवित पार्नुभएर आफूलाई परमेश्वर साबित गर्नुभयो। जतिले यीशुलाई आफ्नो प्रभु र मुक्तिदाता भनी आफ्नो मनमा ग्रहण गर्दछन् तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने हक दिनुहुन्छ। हक पाउनलाई सन्तान हुनु पर्दछ, सन्तान हुनलाई जन्मनु पर्दछ र जन्मनलाई बुवा चाहिन्छ। संसारमा मैले अंश पाउनु हो भने कुनै परिवारमा जन्मेर सन्तान हुनु पर्दछ। सन्तान नभएसम्म यस संसारमा पनि अंश पाउने हक हुँदैन, होइन र? यीशुलाई तिमीले आफ्नो मनमा प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नु भएको छैन भने तिमी परमेश्वरको परिवारमा जन्मेका छैन। नजन्मेसम्म सन्तान हुन सक्दैन। सन्तान नभए परमेश्वरको राज्य देख्ने हक पनि हुँदैन। के नजन्मेका छोराछोरी देखेका छौ? नजन्मेर पनि सन्तान हुन सक्दछौ? के तमुको घरमा मैले असल काम गर्दैमा म सन्तान हुन सक्छु र? राम्रा कामले के जन्मसिद्ध अधिकारले सन्तान भइन्छ? राम्रा कामले राम्रा दास वा नोकर बन्न सक्छ, तर सन्तान हुन सक्दैन। सन्तान हुने कुरा कामले होइन तर जन्मेर हो। परमेश्वरको सन्तान हुनलाई येशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नु पर्दछ। साथीहरू, मान्छेहरू किन तीर्थ जाँदछन्? मुक्ति पाउनु होइन र मुक्ति दिनेवाला नभएसम्म मुक्ति कसरी पाउने? किन मान्छेहरू मन्दिरमा जान्छन्? परमेश्वरलाई भेट्न र दर्शन गर्न होइन र पवित्र बाइबल शास्त्रले भन्दछ प्रभुको शरीर परमेश्वरको मन्दिर हो। जब मान्छेहरूले येशूलाई ग्रहण गर्दछन् तब तिनीहरूका आफ्ना शरीर नै तीर्थस्थल र मन्दिर जस्तै हुन्छन्। जब कुनै मान्छेले आफ्नो शरीरलाई नै तीर्थस्थल र मन्दिर जस्तो भएको र परमेश्वर स्वयं नै त्यहाँ बास गर्नु भएको पाउँछ भने उसलाई तीर्थस्थलहरू र मन्दिरहरूमा किन जानु पर्यो त? आज मान्छेहरूको जीवनमा घर परिवारमा किन शान्ति छैन? कारण यही हो कि उनीहरूको जीवनमा शान्तिदाता यीशु आसिन। शान्तिदाता बिना शान्ति कहाँ पाउने? मुक्तिदाता बिना मुक्ति कसरी पाउने? यीशु बिना शान्ति र मुक्ति पाउन सम्भव आसिन। जसरी रातको अन्धकारलाई सूर्यको प्रकाशले दिनमा बदलिदिन्छ र अन्धकार भागेर जाँदछ र सारा सृष्टिले अन्धकारको भयदेखि छुटकारा पाउँदछ, त्यसरी नै यीशु संसारको ज्योति हुनुहुन्छ। तम्रो जीवनमा उनले प्रवेश गरेपछि पीडाको सट्टामा आराम, कष्टको सट्टा छुटकारा, अशान्तिको सट्टा शान्ति, अन्धकारको सट्टा ज्योति र निराशपनको सट्टामा आशा आउँदछ। यी सबै कुरा पाउनलाई यससँग यस प्रकारले प्रार्थना गर्नुहोस्। हे प्रभु येशु, मैले मनले, वचनले, कर्मले र सोच विचारले पाप गरेको छु। मेरा यी सबै पापलाई क्षमा गर्नुहोस् र मेरो हृदयमा तपाईँ आउनुहोस्। यस्तै प्रार्थना तपाईँले मनभित्रबाट नै गरेपछि मात्र तम्रो जीवनमा एउटा नौलो काम सुरु हुने हो, जुन काम परमेश्वर स्वयं आफैले तम्रो जीवनमा गर्नुहुनेछ।
यसुको मृत्यु। के साँच्ची यीशु ख्रीष्ट मर्नुभएको हो? उहाँको मृत्युको कथा साँचो हो, त्यसमा कुनै शंका आएन। यीशु आउनुभन्दा धेरै वर्ष अगाडि यसैया अगमवक्ताले उहाँको बारेमा यसो भनेका थिए, उहाँले आफ्नो खाडल दुष्ट मान्छेहरूसँग बनाउनु भएको छ। वास्तवमै येशु मान्छेका हातबाट मरेका हुन्, तर यही उद्देश्यका लागि परमेश्वरले उनलाई पठाउनु भएको थियो। मान्छेहरूको पापको ज्याला तिर्न उहाँ यस संसारमा आउनुभयो। जो जतिले यस कुरालाई विश्वास गर्दछन् र आफ्नो पापबाट फर्कन्छन् तिनीहरूले आफ्नो पापको मूल्य आफूले तिर्नु पर्दैन। पापै नभएको कोही हाम्रो बदलीमा मर्नुभयो भने मात्रै हामीले उद्धार पाउन सक्छौ भनी परमेश्वरले हामीलाई भन्नुभयो। त्यसरी मात्रै हाम्रो पापको मोल तिरिन्थ्यो। हामीले हाम्रो पापको मोल तिर्न सक्दैन, कारण हामीले पाप गरेका छौ। येशू ख्रीष्ट मात्र एक हुनुहुन्छ जो पाप रहित हुनुहुन्छ। पापको मोल तिर्न सक्ने उहाँ मात्र एक हुनुहुन्छ। उनले हाम्रो पापको ऋण लिनुभयो र आफ्नो मृत्युद्वारा त्यो चुकाउनु भएको छ। उहाँले आफ्नो जीवनसँग हाम्रो पाप साट्नुभयो। उहाँ कसरी मर्नुभयो त? त्यो समयमा पिलातस नाम भएका सहरका मुख्य मान्छे थिए। अरू मान्छेले यीशुलाई छोपेर पिलातस कहाँ ल्याए? पिलातसले यीशुलाई प्रश्नहरू गरे र निर्णय गरे, म यस मान्छेमा कुनै दोष भेटाउँदिन, म उसलाई सजाय दिन्छु र छोडिदिन्छु। तर भिडको अगुवाहरूले भने, धेरै मान्छेले यसलाई पछ्याउँदैछन्, तमुले यसलाई जान दिनुभयो भने तमी राजाको मित्र हुने छैन। जब पिलातसले यो सुने तब राजा रिसानमाथि भनेर डराए। त्यसकारण उनले भने, उसलाई तमु साथै लैजाओ र निर्णय गर, किनकि म उसमा केही दोष पाउँदैन। तब पिलातसले आफ्नो हात धोएर भने, उनको मृत्युको लागि म दोषी छैन,
तिनीहरूले यीशुलाई अदालतबाट लगेर कुरा लगाए। यीशुले केही बोलेन। तिनीहरूले उनलाई ठुलो काठको क्रुस बोकाए, उनलाई मार्न लियो। सबै मान्छेले उनलाई पछ्याए। के उनले आफ्ना शत्रुहरूबाट बचाउन सक्नुहुँदो थिएन र? साँच्चै नै उहाँले सक्ने थिए। तर उहाँको बारेमा लेखिएको अगमबाडी र भविष्यवाणी उनलाई थाहा थियो। ऊ मेरा प्रजाका पापको लागि मारिए। तिनीहरूले उहाँलाई हात पसार्न लगाई क्रुसमा काठी ठोके। त्यसपछि तिनीहरूले क्रुस ठाडो पारे। हात र घोडामा किरा हानेको यीशु क्रुसमा झुन्डिनु भएको थियो। उहाँको जिउभरि हानेको चोटले गर्दा रगत बग्दै थियो। उनले यसो भन्नुभयो, हे बुवा, यिनीहरूलाई माफ गरिदिनुहोस्, यिनीहरू के गर्दैछन् सो जान्दैन। उहाँले आफ्नो बुवासित शत्रुहरूका लागि क्षमा मागिदिनुभयो। जब यसो मर्नुभयो, सारा देश नै अँध्यारोले भरियो। त्यहाँ भुइँचालो गयो र त्यहाँ मृतकहरू मरेकाहरू जिउँदा फर्किए र सहरमा गए। मस्तै मान्छेले उनलाई देखे। यीशुका शत्रुहरूले सोचे, तिनीहरूले यीशुलाई जिते कारण उहाँ मर्नुभयो। उहाँको शरीरलाई सिहानमा राखे र ठुलो ढुङ्गाले सिहानको मुख बन्द गरिदिए। जसले उहाँलाई क्रुसमा टाँगेथे उनीहरूले खाडलको हेरचाहको लागि सेनाहरू राखे। यीशुलाई थाहा थियो कि परमेश्वरले उहाँ मरेको चाहनुहुन्थ्यो ताकि हाम्रो दण्ड उनले लिन सकुन्। उहाँले भन्नुभयो, ममा मेरो जीवनलाई गुमाउने र फेरि लिन सक्ने शक्ति छ। यीशु मरेको मरिरहनु भएन, उहाँमा पाप थिएन, मृत्युले उहाँलाई बाँध्न सकेन। यीशु मर्नु भएको तीन दिनमा परमेश्वरले उहाँलाई खाडलबाट जिउँदा पार्नुभयो। धेरै मान्छेहरूले उहाँ जिउँदा भएका देखे। एकैचोटि 500 जना मान्छेहरूले उहाँलाई एकैसाथ हेरे। उहाँ आफ्नोमा हुनुहुन्थ्यो। उनका चेलाहरू मध्ये थोमा नामको व्यक्तिले प्रभु यीशु साँच्ची जीवित हुनुभएको कुरामा साँच्ची मानेनन्। एक रात यीशु तिनीहरू कहाँ आउनुभयो। थोमालाई भन्नुभयो, तिम्रो औँला मेरो हातमा भएको पुवालहरूमा हाल, जहाँ तिनीहरूले मलाई किला ठोकेका थिया, र शङ्का नगर तर विश्वास गर। उहाँ जीवित हुनुभएपछि यीशु 40 दिनसम्म संसारमा रहनुभयो। उहाँ आफ्ना चेलाहरूसँग बस्नु भएर खानुभयो। उनले तिनीहरूलाई यो आज्ञा दिनुभयो, जाऊ र सबै मान्छेहरूलाई तुमुले जे हेरे त्यो भन। तिनीहरूलाई भन, तिनीहरू आफ्ना पापबाट फर्कनु पर्छ र मेरो मृत्यु तिनीहरूका लागि हो भनी स्वीकार गर्नुपर्छ। त्यसपछि तिनीहरूले उहाँलाई पृथ्वीबाट उठाएर परमेश्वर कहाँ फर्काउनु भएको हेरे। सुरुदेखि नै परमेश्वरले एक दिन मुक्तिदाता आउनुहुनेछ र उहाँले मान्छेहरूलाई तिनीहरूका पापबाट बचाउनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो। अहिले उहाँ आउनुभएको छ, तर मस्तै मान्छेले उनलाई चिनेनन्, किनकि उनी एउटा राजा जसो गरी आएनन्। उहाँलाई अगानिएर पछ्याउने मान्छे अहिले खुसी छन्। उहाँ कहाँ आउने कसैलाई पनि यीशुले त्याग्नुहुन्न। प्रार्थना गर्नुहोस् र तुमुलाई अगाल्नका लागि यीशुलाई भन्नुहोस्, यदि तुमुले पुकार्नु भयो भने उनले सुन्नुहुन्छ। यीशु सदैव जीवित हुनुहुन्छ। परमेश्वरले पवित्र बाइबल धर्मशास्त्रमा भन्नुभएको छ, उहाँ यहाँमा नै नाश हुनुहुन्न। यीशु मरेका ठाउँबाट जीवित हुनु भएपछि स्वर्गमा बाहिरानुभयो। कुनै दिन संसारमा न्याय गर्न उनी स्वर्गबाट आउनेछन्। पवित्र बाइबल धर्मशास्त्रले भन्दछ कि परमेश्वरले यीशुलाई अन्तको दिनको लागि न्यायकर्ता नियुक्त गर्नुभएको छ। यदि तमुले अहिले उनलाई इन्कार गर्नुभयो भने
उनले तमुलाई इन्कार गर्नेछन्। अहिले तमी आफ्नो पापबाट फर्केर उहाँलाई स्वीकार गर्नुभयो भने उहाँले तम्रो पापलाई लिनुहुनेछ। जब तमी मर्नेछौ उहाँले तमुलाई आफ्ना साथ अनन्तको जीवनमा लिनेछन्। उहाँमा अहिले नै विश्वास गर। यीशुको निम्ति जिउनु। यीशुको निम्ति जिउनु भनेको के हो? मेरा मित्रहरू, म एउटा प्रश्न सोध्दो भयाँ, के तपाईँ क्रिस्चियन हुनुहुन्छ? सायद तपाईँ भन्दै छौ, हजुर, यता हामी सबै। जब कुनै व्यक्तिले यीशुलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नलाई आफ्नो हृदय खोल्दछ, उसको जीवनमा मस्तै हाम्रा कामहरू हुँदछन्। उसका सबै पापहरू क्षमा भएका हुन्छन्। पवित्र आत्मा उभित्र आएको छ र उनलाई असल बन्न सहायता गर्दछन्। ऊ परमेश्वरको छोरा हुन्छ, परमेश्वर उसको बुवा हुनुहुन्छ र उसलाई सहायता र वास्ता गर्दछन्। हामी बिरामी अवस्थामा होस् वा दुःखमा पर्दा होस्, हामीले उनलाई सधैँ प्रेम र भरोसा गर्नु पर्दछ। परमेश्वर हर समय हामीसित हुनुहुन्छ, हामीलाई माया गर्दछन्। हाम्रोमा आइपर्ने सबै थोकका लागि हामीले उनलाई धन्यवाद दिनु पर्दछ, किनकि उहाँलाई थाहा छ कि हाम्रो लागि ती सबै कुराहरू राम्रो हुन्। ती अप्ठ्यारो कुराले हामीलाई धीरज र दयालु हुन सिकाउँदछ। यीशुलाई मरेकाबाट जिउँदा तुल्याउन भई परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो। उहाँको त्यही शक्तिद्वारा हामीलाई सहायता गर्न चाहनुहुन्छ, साथै राम्रो काम गर्न तिनीले हामीलाई सहायता गर्नुहुन्छ। शैतानले हामीलाई नराम्रो काम गर्न लगाउने प्रयास गर्दा पनि यीशुले हामीलाई हाम्रो काम गर्न सहायता गर्नुहुन्छ। हामी तिनको छोरा छोरी हौ भने हामीले हाम्रो जीवनद्वारा देखाउनु पर्दछ हामीलाई उनले नयाँ मान्छेहरू जस्तै बनाउनु भएको छ, जसले गर्दा हामीलाई उहाँको सही मार्ग पछ्याउन सहायता गर्दछ। यीशुलाई हाम्रो निम्ति मनलाई पठाउनु भई उहाँले हाम्रो प्रति उहाँको प्रेम देखाउनु भयो। हाम्रो मनमा भएको तिनको आत्माले हामीलाई तिनको प्रेम दिन सक्दछन्, जसकारण हाम्रो प्रति दया नहुनेलाई पनि हामी माया गर्न सक्दछौ। परमेश्वरले हामीलाई यी सबै कुराहरूमा उहाँ जस्तै भएका चाहँदछन्। तिनीहरूले बाइबलमा यसो भन्दछन्, तम्रा शत्रुलाई प्रेम गर र आफूलाई खराबी गर्नेलाई भलाइ गर। यदि हामीले यसो गर्यौं भने हामी साँच्चै परमेश्वरका छोराछोरी रहेछौ भने मानिसहरूले देख्नेछन्, कारण हाम्रो हृदयमा उहाँको प्रेम छ। अनि उनीहरूले पनि यीशुलाई पछ्याउन चाहना गर्नेछन्। परमेश्वरको वचन पालन गर्न हाम्रो लागि धेरै महत्वपूर्ण छ, त्यसै कारण तिनले के भन्दछन् भनी जान्नु आवश्यक छ। हामीले तिनको वचन बाइबलबाट सिक्नु पर्दछ र त्यसको बारेमा विचार गर्नु पर्दछ। प्रत्येक दिन हामीले तिनीहरूसँग बात गर्न समय दिनु पर्दछ। यो तरिकाले हामीले उहाँलाई साँचो रूपमा चिन्न सक्दछौ र उहाँमा बढ्न सक्छौ। परमेश्वरले आफ्ना सन्तान बालक जस्तो भएको चाहनुहुन्न, तर उहाँमा बलियो भएको चाहनुहुन्छ, ताकि तिनीहरूले अरूलाई सहायता गर्न सकोस्। प्रभुसाथ कुरा गर्नलाई यस्ता मस्तै कुरा छन्। हाम्रो पापको लागि मर्न यीशु ख्रीष्ट दिनु भएकोमा हामी परमेश्वर प्रति धन्यवादी हुनै पर्दछ। जब यीशुले यो गर्नुभयो उहाँले शैतानलाई पराजित गरी सबैको पापको मोल तिरिदिनु भयो। जसले जसले उहाँमाथि विश्वास गर्दछन् तिनीहरूले अनन्तको जीवन प्राप्त गर्दछन्। जब शैतान हामीलाई नराम्रा काम गराउन परीक्षामा फाल्न आउँदछ तब हामी यीशुको रगतद्वारा त्यसलाई इन्कार गर्न सक्दछौ। जब हामीले यो गर्छौ त्यसले हामीलाई छोडेर फालान्दछ। यदि कुनै समय तमुले परमेश्वरको आज्ञा मान्नु भएन भने तमी धेरै दुःख हुनेछन्। तर निराश नहुनुहोस्, आफ्नो गल्तीको क्षमा पाउन उहाँलाई सिधै भन्नुहोस् र आफ्नो मन सफा गराउन तिनमा भरोसा गर्नुहोस्। शैतानको परीक्षा नपर्न तिनीलाई सहायता माग्नुहोस्।
अवश्य पनि परमेश्वरले तमुलाई निरही जीवन दिनुहुन्छ।
ठिक बाटो छान्नु पर्ने। एकजना मान्छे गोरु गाडामा आफ्नो गाउँ छोडेर अर्को नयाँ गाउँ जाँदै थिए। कच्ची बाटोबाट जाँदा जाँदै बाटोमा रात पर्यो अनि चारैतिर अँध्यारो भयो। जब त्यो मान्छे जो बाटोमा पुग्यो तब कुन बाटोबाट जाने हो भने ऊ दोधारमा पर्यो। अन्तमा उसले एउटा बाटो रोज्यो। अलि पर नपुग्दै गोरु गाडाको पाङ्ग्रा खाल्टोमा अट्केकोले गोरुले गाडा तान्न सकेन। त्यो मान्छेले कराउँदै गोरुलाई कुट्न लाग्यो। गोरुहरू कुटाइको कारण र गाडाको भारले गर्दा त्यही असजिलो बाटोमा लुट्यो। अँध्यारोको कारणले गोरुहरूले कहाँ जाने हो भन्ने बाटो ठम्याउन सकेका थिएन। साथै त्यो गाडा चलाउनेलाई पनि आफू कता गएको छु भन्ने कुरा थाहा थिएन। आफ्नो गाउँ छोडेर कुनै अर्को राम्रो गाउँमा गएर बस्ने उद्देश्यले ऊ हिँडेको थियो, किनकि उसको गाउँमा धेरै रोग बिराम लाग्ने साथै मान्छेहरू एक आपसमा लडाई झगडा गर्ने हुँदा उसलाई त्यहाँ बस्ने मन लागेन। उसले सोचेको थियो कि त्यो बाटोबाट अन्तमा ऊ एउटा राम्रो ठाउँमा पुग्नेछ। यात्रा बीचमा पनि कुनै किसिमले चोर डाँगाहरू पनि भेटिने छैन भने उसले आशा गरेको थियो। उसको यात्रा सजिलो हुनेछ र ठिक ठाउँमा गएर टुङ्गिनेछ भने उसले सोचेको थियो। यसरी नै हामीहरू पनि आफ्नो जीवनको बाटोमा हिँडिरहेका छौँ, तर के हामीलाई थाहा छ हामीहरू कहाँ जाँदैछौ? हामी केही गाडा चलाउने जस्तै छौँ। जो कुन बाटो ठिक हो भनेर थाहा नपाए यात्रामा निस्केको थियो। जब हामीले एक पटक आफ्नो जीवन यात्रा पुरा गरिसक्छौ तब त्यस यात्रामा हामी फेरि फर्कन सक्दैन। जीवनको बाटोमा धेरै किसिमका पापहरू र दुःख कष्टहरू फेला पर्छन्। जय कुराले हामीलाई धोका दिने प्रयास गर्दछ जस कारण हामी नराम्रो बाटो छान्न पुग्छौ। के सबै बाटोले परमेश्वर कहाँ पुर्याउँदैनन् र भनी कनले कनले भन्छन्? तर होइन, धेरै बाटोहरूले हामीलाई पाप र नरकतिर डोर्याउँछ। नरक चाहिँ शैतानको ठाउँ हो जहाँ मान्छेहरू सधैँका लागि परमेश्वरबाट छुट्याएर त्यहाँ राखिन्छ। नरकबाट छुटकारा पाउने कुनै बाटो छैन। नरकबाट उम्कने कुनै बाटो आछिन। परमेश्वर कहाँ पुग्ने बाटो एक मात्र छ, जुन बाटो चाहिँ मान्छेले आफ्नो प्रयासबाट बनाउन सक्दैन। उहाँ येशू ख्रीष्ट हुनुहुन्छ। यदि तमी परमेश्वर कहाँ पुग्ने हो भने तमी येशू ख्रीष्टद्वारा भएर नै जानु पर्नेछ। तिनु कहाँ पुर्याउने अरू कुनै बाटो र उपाय आछिन। यसको लागि तमीले येशूमा विश्वास गर्नु पर्दछ। तब उहाँले तमीलाई ठिक बाटोमा लानेछन्। जसले यो बाटो भेटाउँछ तिनीको जीवन आनन्दले भरिन्छ, किनभने तिनीहरू सबैको पाप पखालिन्छन्। येशूलाई तिनीहरूले विश्वास गर्दा तिनीहरूले परमेश्वरसम्म पुग्ने असल बाटो फेला पार्दछन् र सधैँ आनन्दित हुन्छन्। येशूलाई विश्वास नगर्ने र नपछ्याउने मान्छेहरू यो बाटोमा हिँड्न सक्दैन। तर सुन, यो बाटो साँघुरो छ र यसमा हिँड्न सजिलो छैन। यदि तमुले येशूमा विश्वास र भरोसा गर्दछौ भने उहाँले तमुलाई यस असल बाटोमा हिँडाउनुहुन्छ, किनभने उहाँ परमेश्वरका छोरा हुनुहुन्छ। आफ्नो पापको लागि पश्चाताप गर्नुहोस्। तिनीले तमुलाई नरकबाट बचाउन आफ्नो जीवन बलिदान गरिदिया। तमुलाई पापको दण्ड तिर्नु उहाँ मर्नुभयो। जनले जनले उनलाई ग्रहण गर्छन् यसले पनि तिमीहरू पनि ग्रहण गर्दछन्। तब तमुलाई जीवन एकदम परिवर्तन हुनेछ। त्यसपछि तमी अँध्यारोमा हिँड्नु हुने छैन र तमीले शैतान र पापलाई पछ्याउन छोडेर येशूका मात्र पछि लाग्नेछौ।